कार्यक्रम सरोकार
नमस्कार आदरणीय श्रोता, कार्यक्रम सरकारमा यहाँलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता माधव विद्रोही। रेडियो भिजन 91.6 मेगाहर्जको तरङ्गमा हामी कार्यक्रम सरोकारका साथ उपस्थित भएका छौँ। यो कार्यक्रम तपाईँ प्रत्येक बिहिबार बेलुकी 7:15 बजे सुन्न सक्नुहुनेछ। यस कार्यक्रम अन्तर्गत हामी समाजले सरोकार राखेका सबै विषयलाई समेट्ने प्रयत्न गर्नेछौँ। मानव जीवनसँग सरोकार राख्ने हरेक क्षेत्र हाम्रो कार्यक्रमको विषयवस्तु हुनेछन्।
रेडियो भिजन 91.6 मेगाहर्जको कार्यक्रम सरकारमा आज हामीसँग कुराकानी गर्न मदन भण्डारी फाउन्डेसन झापाका अध्यक्ष हरिचरण शिवाकोटी हुनुहुन्छ। जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीले नेपाली कम्युनिस्ट आन्दोलनमा पुर्याउनु भएको योगदानका बारेमा आज हामी उहाँसँग कुराकानी गर्नेछौँ। नमस्कार, कार्यक्रममा यहाँलाई स्वागत छ।
हजुर, धन्यवाद यहाँहरूलाई।
जननेता मदन भण्डारीलाई कसरी सम्झनुहुन्छ?
जननेता मदन भण्डारी नेपाल कम्युनिस्ट आन्दोलनको एउटा उज्जवल नक्षत्र तारा हो। वास्तवमा नेपाल कम्युनिस्ट आन्दोलनलाई ल्यान्ड गर्ने कुरामा पार्टीको पाँचौँ राष्ट्रिय महाधिवेशनमा उहाँले ल्याएको विचार हो। नेकपा एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा उहाँले यो विचार ल्याउनुभयो। यो विचारको पक्षमा धेरै मतले विजय प्राप्त गर्यो यो विचारले पाँचौँ राष्ट्रिय महाधिवेशन। र विचारले के भन्छ भने संसदीय व्यवस्था पुँजीवादीहरूको मात्रै होइन, यो त कम्युनिस्टहरूले पनि जनतालाई साथ लिएर संसदीय व्यवस्था प्रयोग गरेर यस व्यवस्थाभित्र गएर उत्कृष्ट काम गरेर जनताको भलाइ गरेर राज्यसत्तालाई आफ्नो पकडमा जनताको पकडमा लिन सकिन्छ भन्ने उद्देश्यका साथ यो विचार आएको हो। यो विचार नराम्रो, तर त्यहाँ मदन भण्डारीले एउटा कुरो भन्नुभएको थियो, त्यो कुरो चाहिँ अब अहिले त धेरै चाहिँ छायामा परिसक्यो। त्यो कुरो मदन भण्डारीले हामी चाहिँ बाटो चाहिँ नर्कको हिँडिरहेका छौँ, तर त्यो नर्कमा जाने जुन बाटो हो त्यसलाई सफा गर्ने काम चाहिँ त्यहाँ गएर स्वर्ग, त्यसलाई स्वर्ग बनाउने काम हाम्रो, त्यो स्वर्ग बनाउन हामी जाँदैछौँ संसदीय व्यवस्थाले भन्ने उद्घोष त्यतिखेर मदन भण्डारीले गर्नुभएको थियो। त्यसमा केही कमी कमजोरी भएका छन् अहिले, त्यो चाहिँ सफा गर्ने कुरोमा हामी पनि अलिक पछि परेका छौँ। उत्कृष्ट जनताको नजरमा उत्कृष्ट हुने कुरामा चाहिँ संसदीय व्यवस्थाभित्र गएका हाम्रा चाहिँ कार्यकर्ताहरू अलिक कमजोर भइरहेका छन्। यसलाई दह्रो बनाउन मदन भण्डारीका विचार अध्ययन गराउनुपर्छ, मदन भण्डारीका विचारलाई देशव्यापी रूपमा प्रचार प्रसार गराउनुपर्छ, त्यसपछि कार्यकर्तालाई ठिक ढङ्गले परिचालन गर्न सकिन्छ। यसै कारण मदन भण्डारीका विचार हाम्रो नेपालको विशिष्ट सोचाइमा मार्क्सवादको सार्वभौमिक सचाइभित्र रहेर मदन भण्डारीका विचार नेपालको विशेष सचाइमा लागू गर्ने नेकपा एमाले प्रयत्न गरिरहेको छ र यो अन्त्यमा विजयको शिखरमा पुग्छ भन्ने मैले विश्वास गरेको छु।
जस्तो कम्युनिस्टहरू त सत्ता चाहिँ बन्द अँध्यारो कोठामा मतदान गरेर होइन, बन्दुकको नालबाट चाहिँ सत्ता कब्जा गर्न सकिन्छ भन्छन् नि,
त्यही कुरोलाई मदन भण्डारीले मुक्त गरिदिनु भयो क्या। कसरी मुक्त गर्नुभयो भने हामी शस्त्र बलद्वारा मात्र सत्ता कब्जा गर्ने युगबाट हामी अगाडि बढिसकेका छौँ, अब सम्भव छैन संसारमा कहीँ शस्त्र बलले चाहिँ सत्ता कब्जा गर्ने कुरा। त्यसकारण जनताको विश्वासको भरमा, जनताको बलमा, जनतालाई साथ लिएर हामीले सत्तामा जानुपर्छ र जनताका आधारभूत आवश्यकताहरू पुरा गर्दै गइसकेपछि जनता सधैँभरि साथमा हुन्छन्, जनताले साथ दिन्छन्। इतिहासका निर्माता भनेका जनता हुन्, तिनै जनताको साथमा हामीले चाहिँ राज्य सत्ता प्रयोग गर्न सकिन्छ भनेर मदन भण्डारीले भन्नुभएको छ।
भनेपछि श्रेष्ठताको आधारमा हासिल शक्ति हासिल गरिन्छ अथवा सत्ता हासिल गरिन सकिन्छ भन्ने कुरा हो।
त्यहाँ गएर राम्रो काम गरेर उत्कृष्ट हुनु पर्यो, अरूको कामभन्दा फरक किसिमको काम गर्नु पर्यो, चाहे स्थानीय निकायमा होस्, चाहे प्रदेश सरकारमा होस्, चाहे सङ्घीय सरकारमा होस्, जहाँ गए पनि नयाँ विचारहरू ल्याउनु पर्यो र त्यो नेपाली माटोको सन्दर्भमा उचित होस् र नेपाली माटोको सन्दर्भमा राम्रो विचार भएको कुरा जनताले पचाउँछन्, जनताले ग्रहण गर्छन् र जनताले साथ दिन्छन्। यही विचार चाहिँ मदन भण्डारीको यो संसदीय व्यवस्थाभित्र प्रयोग गर्ने विचार भनेर उहाँले ल्याउनु भएको।
तर केही मानिसहरू अथवा केही पार्टीहरू चाहिँ अहिले पनि नेकपा एमाले ल्याएको जनताको बहुदल जनवाद चाहिँ ठिक छैन, नयाँ जनवाद नै ठिक छ भनेर चाहिँ व्याख्या गरिरहेछन् नि।
नयाँ जनवादको कुरा पार्टी स्थापना कालदेखि कमरेड पुष्पलालले ल्याउनु भयो। नयाँ जनवादको कुरा राम्रै थियो, हामीले पनि नयाँ जनवादी क्रान्तिकै चरणमा प्रवेश गरेर चाहिँ 28-29 सालतिर चाहिँ झापा आन्दोलन गऱ्यौँ, झापा आन्दोलन गरेकै हो हामीले, र त्यसबाट चाहिँ हामीले पाठहरू सिकेका छौँ, धेरै पाठहरू सिकेका छौँ। हाम्रो ठुलो नोक्सान भयो, अत्यन्त ठुलो कम्युनिस्टहरूको नोक्सान भयो, मुलुकमा चाहिँ थोरै मान्छेहरू प्रतिक्रियावादी प्रतिक्रान्तिकारीहरू नोक्सानी हुँदा हाम्रो अत्यन्तै ठुलो नोक्सान भयो, त्यसबाट हामीले पाठ सिक्यौँ। त्यसपछि चाहिँ हामीले 52 सुरु भएको माओयुद्ध माओवादी जनयुद्ध पनि हेऱ्यौँ। त्यो जनयुद्ध यस्तो अवस्थामा पुगेको थियो, अब यो 12 बुँदे सम्झौता दिल्लीमा नभएको भए त्यो जनयुद्धबाट माओवादी सबै परास्त भएर सफाइ हुन्थ्यो। त्यस्तो अवस्थामा पुगिसकेपछि त्यो सम्झौता गरे हो, त्यो पनि कसले गराएको त भन्दा इन्डियाको बलमा, गिरिजाप्रसाद कोइरालालाई ठाडै बेजिङबाट दिल्ली बोलाएर गरिएको सम्झौता थियो। अब यिनीहरूले यिनीहरूको शक्ति छिण भयो, यिनीहरू खतम भए, शस्त्र बलद्वारा नेपालमा आन्दोलन गर्न सकिने रहेनछ भनेर यसबाट पनि हामीले पाठ सिकेका छौँ। र त्यही कुरोलाई मदन भण्डारीले चाहिँ त्योभन्दा अगाडि नै 50 सालकै हाम्रो चाहिँ 5 राष्ट्रिय महाधिवेशन ठोस रूपमा यो विचार ल्याएर यो विचार मार्फत नेपालको कम्युनिस्ट आन्दोलन अगाडि गयो भने सफल हुन्छ भनेको हुनाले संसारका प्रतिक्रियावादीहरूले अब यो कुरो चाहिँ अब मदन भण्डारीले चाहिँ दोस्रो काल मार्क्स नेपालमा उदय भयो, हिमालयको चाहिँ सागरमाथाको उचाइमा चाहिँ कम्युनिस्टहरूको झन्डा फहराउने भयो भनेर संसारका प्रतिक्रियावादीहरू मिलेर अमेरिकी साम्राज्यवाद भारतीय साम्राज्यवादको मिलोमतोमा मदन भण्डारीको हत्या गरियो। र यो विचार वास्तवमा जुन मदन भण्डारीले ल्याएको विचार हो यो उत्कृष्ट विचार छ, तर त्यहाँ गएर गर्नुपर्ने काम चाहिँ विभिन्न ठाउँमा हामी जहाँ जहाँ जान्छौँ त्यहाँ गएर उत्कृष्ट काम गरेर जनताको नजरमा सर्वश्रेष्ठ हुनु पर्यो, यही कुरो मदन भण्डारीले ल्याउनु भएको छ।
अहिले हामी रेडियो भिजन 91.6 मेगाहर्ज कार्यक्रम सरकारमा छौँ। हामीसँग कुराकानी गर्न मदन भण्डारी फाउन्डेसन झापाका अध्यक्ष हरिचरण शिवाकोटी हुनुहुन्छ। हरि सर, जस्तो मदन भण्डारीले जनताको बहुदलीय जनवाद चाहिँ अन्तर्राष्ट्रिय कम्युनिस्टहरूको चाहिँ कलकत्तामा भएको फोरम कन्फरेन्समा चाहिँ उहाँले जनताको बहुदलीय जनवाद व्याख्या गरिसके पछाडि एक खालको विश्वमा तरङ्ग आएको थियो, होइन, यो नेपालमा चाहिँ कम्युनिस्टहरूको नयाँ व्याख्या भयो भन्ने गरेको तरङ्ग आएको थियो, त्यसले चाहिँ के असर गर्यो?
त्यतिखेर रुसको कम्युनिस्ट पार्टी ढलिरहेको थियो, पूर्वी युरोपका कम्युनिस्ट पार्टीहरू ढलिरहेका थिए, संसारका कम्युनिस्टहरू चाहिँ अधोगति र पतनको बाटोमा गइरहेका बेला, राज्य सत्ता खुरुखुरु प्रतिक्रियावादीहरूलाई बुझाइरहेका बेला नेपालमा मदन भण्डारीले ल्याएको विचारले तहल्का मचाइदियो क्या संसारमा। त्यो विचारमा चाहिँ मान्छेहरू लाग्ने भए, संसारकै मान्छेहरू अब यो विचारमा अगाडि गयो भने त साम्राज्यवादीहरू हाम्रो त चाहिँ नराम्रोसँग पराजय भोग्नुपर्छ होला, हामीले संसारभरिबाटै बल्ल बल्ल चाहिँ रुसलाई परास्त गरेर पूर्वी युरोपहरूमा कम्युनिस्टलाई समाप्त गरेको, अब एसियाबाट चाहिँ एसियाबाट सुरु हुने भयो, एकातिर चिन विशाल कम्युनिस्ट राष्ट्र छ, अब नेपाल भारत हुँदै एसियातिर भयो भने हामी सत्यानाश हुन्छौँ भनेर उनीहरूले चाहिँ यो विचारलाई परास्त गर्न के गर्नुपर्छ, कहाँ चाहिँ सिआइएहरू कसरी प्रयोग गरेका छन् यिनीहरूले, रहरू कसरी प्रयोग गरेका छन्, यी सारा कुराहरू प्रयोग गरेर नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्ने प्रयत्न नगरेका होइनन्, तर मदन भण्डारी नभए पनि मदन भण्डारीका विचारहरूले अगाडि लाने शक्ति नेपालमा विकास भयो, त्यो शक्तिको विकास भयो। त्यसकारण त्यो शक्तिको प्रमुख मदन भण्डारीका विचारको व्याख्या गर्ने नेता चाहिँ केपी ओली नै हुनुहुन्थ्यो। केपी ओली पछि चाहिँ प्रदीप ग्यावली जस्ता नेताहरू, शङ्कर पोखरेल जस्ता नेताहरू मदन भण्डारीका विचारहरूलाई अगाडि लिएर जाने र प्रखर व्याख्या गर्ने व्याख्याकार भएको हुनाले यो विचार चाहिँ सर्वश्रेष्ठ भएर नेपाल कम्युनिस्ट आन्दोलनको बिचमा अगाडि बढ्यो र हामी यही विचारलाई लिएर अहिलेसम्म निरन्तर हिँडिरहेका छौँ र यो विचारले अन्त्यमा विजय प्राप्त गरेर छोड्छ भन्ने मैले विश्वास लिएको छु। तर जनता साथ लिएर जान्छ, जनता अहिले हाम्रा छैनन्, भोलि हाम्रा हुन्छन्, पर्सि अर्काका हुन्छन्, निकोर्सी हाम्रा हुन्छन्, जनता यही नै हुन्। जनतामा विश्वास गर्नुपर्छ, भरोसा गर्नुपर्छ, जनताको शक्ति नै अझै शक्ति हो भन्ने कुरामा विश्वास गरेर अगाडि बढियो भने हामी आफ्नो बाटोमा सफलतापूर्वक जान सक्छौँ र मदन भण्डारीका विचारहरूलाई पुनर्जीवित गराउन सक्छौँ।
जस्तो अहिले चाहिँ जनताको बहुदलीय जनवादलाई नेपाली परिवेशको नयाँ मार्क्सवाद भनेर पनि भइँदैछ नि।
हो, यो मार्क्सवादको जगमा उभिएको जनताको बहुदलीय जनवाद हो, मार्क्सवाद भित्रैबाट निकालिएका विचारहरू, मार्क्सवाद बाहिर छैन। मार्क्सवादले आफ्नो घोषणापत्रमा चाहिँ शस्त्र शस्त्र बलद्वारा सत्ता कब्जा गर्ने भनेर लेख्नु भएको छ, तर त्यो परिस्थिति विशिष्ट परिस्थिति त्यतिखेर त्यो थियो भने त्यो चाहिँ 100-200 वर्ष पछाडि आएर परिस्थिति बदलिएको थियो र शस्त्र बलद्वारा होइन जनताको शक्तिद्वारा जनताको बलद्वारा चाहिँ प्रतिक्रियालाई समाप्त गर्नुपर्छ भन्ने विचार चाहिँ उहाँले अगाडि सार्नुभयो, त्यही विचार चाहिँ नेपालमा जीवित छ।
भनेपछि अहिले जनताको बहुदलीय जनवादलाई नयाँ परिवेशको मार्क्सवाद भन्न सकियो?
सकियो, यो नयाँ परिवेशको मार्क्सवाद हो, त्यही मार्क्सवाद भित्रबाट निकालिएको विचार हो, यो मार्क्सवाद बाहिर छैन।
यो नेपाली कम्युनिस्ट आन्दोलनमा तीन महारथीहरूको नाम विशिष्ट ढङ्गले आउने गर्छ, खास गरी पुष्पलाल, जननेता मदन भण्डारी र कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल, जननेता मदन भण्डारी र अहिलेका हालका प्रधानमन्त्री र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, यो कसरी विश्लेषण गर्नुहुन्छ?
कमरेड पुष्पलालले 6 सालमा कम्युनिस्ट पार्टीको स्थापना गर्नुभयो कलकत्तामा चाहिँ, यो वैशाख 10 गते 2006 साल वैशाख 10 गते स्थापना गर्नुभयो। उहाँले स्थापना कालमै चाहिँ नै नेपालमा नयाँ जनवादी क्रान्तिको अवधारणा ल्याउनुभयो, उहाँको कार्यक्रम अत्यन्त सटीक थियो। त्यो पुष्पलालले नेपाल कम्युनिस्ट आन्दोलन अगाडि बढाउने क्रममा निकै अगाडि लगिसकेपछि 14 सालको अर्को महाधिवेशन जब रायमाझी पुष्पलालका विचारहरू पारित भए, नेतृत्वमा रायमाझी आए, हेर्नुहोस् यसले ठुलो सङ्कट पैदा गर्यो। त त्यो रायमाझी चाहिँ भित्रभित्रबाट चाहिँ यो विपक्षीहरूले विरोधीहरूले सामन्तहरूले दरबारीहरूले पठाएको शक्ति रहेछ केशरजंग रायमाझी, र पुष्पलालका विचारहरू पारित भए महाधिवेशनमा, तर नेतृत्व चाहिँ रायमाझीले हत्याए, कम्युनिस्ट पार्टीको महासचिव केशरजंग रायमाझी भए। रायमाझी भइसकेपछि 17 सालमा राजाले कु गर्दाखेरि पहिलो समर्थन गर्ने राजालाई को त भन्दा केशरजंग रायमाझी, कम्युनिस्ट पार्टीको महासचिव। तर पुष्पलालले समर्थन गर्नु भएन, केशरजंग रायमाझी गयो दरबारभित्र पस्यो, पुष्पलालले आफ्नो पार्टीलाई निरन्तर अगाडि बढाउनु भयो, गुठ फुट अनेक भए त्यसपछि पार्टीमा। हेर्नु पुष्पलालले सहनुभयो, कति सहनुभयो, यो चाहिँ के अरे बनारसमा बस्नुभयो पार्टीलाई स्थापना गर्नुभयो, कलकत्तामा बस्नुभयो पार्टी स्थापना गर्नुभयो, सिलगढीमा बस्नुभयो पार्टी स्थापना गर्नुभयो पुष्पलालले, र त्यो पुष्पलाल खस्दाखेरि उहाँको चाहिँ सब नेपाल ल्याउन दिइएन, पुष्पलालको सब नेपाल आएन, बनारसमा दाह संस्कार भयो र मनमोहनले खरानी बोकेर ल्याएर चाहिँ हाम्रो चाहिँ काठमाडौँको पशुपति आर्यघाटमा चाहिँ खरानीले दाह संस्कार गरिएको थियो। एउटा महान नेता, सर्वहारा वर्गको चाहिँ बाटो देखाउने नेता, विचार दिने नेता पुष्पलाल को सब पनि नेपालमा प्रतिक्रियावादीहरूले राजतन्त्रले ल्याउन दिएन, त्यतिखेर राजतन्त्र थियो नेपालमा, राजतन्त्रले ल्याउन दिएन। यस्तो चाहिँ पुष्पलाल एक महान हाम्रा जनताका प्रिय नेता यसरी चाहिँ स्थापित हुनुभयो, उहाँ अत्यन्तै के भन्ने आफ्नो सबै कुरा छोडेर सबै कुरा अझ उहाँले त मलाई श्रेष्ठ पनि नभन्नु, पुष्पलाल मात्रै भन्नु, किनभने कुनै जातको मान्छे होइन म, सबै जाति बराबर हुन्, यस्तो महान विचार, महान विचारक, महान चिन्तक हो पुष्पलाल। हेर्नुहोस् एक समयमा चाहिँ पुष्पलालको त्यो विचारले गर्दा पुष्पलाल प्रख्यात कम्युनिस्ट पार्टीको महासचिव भएर पछि जानुभयो होइन। अब त्यसपछि आयो मदन भण्डारीका विचारहरू, 28 पछि 33 चाहिँ कोअर्डिनेसन बनेपछि 35 नेकपा मालेको गठन भयो, नेकपा माले गठन हुँदा मदन भण्डारीहरू हाम्रा चाहिँ मोदनाथ पश्चितहरू, जीवराज आश्रितहरू यो माले पार्टीमा सम्मिलित हुन आउनुभयो, त्यो पुष्पलालैको चाहिँ मुक्ति मोर्चा ग्रुप लिएर आउनुभयो क्या, पुष्पलाल भित्रकै पार्टीबाट आउनुभएको उहाँहरू, र उहाँहरू आइसकेपछि अब मदन भण्डारीको त्यो प्रतिभा चाहिँ अजीबको थियो, त्यो जसले थाहा पाएको हुन्छ उसलाई मात्रै थाहा हुन्छ क्या। मदन भण्डारी 4 घन्टा पोलिटिक कसेर प्रशिक्षण दिन सक्नुहुन्थ्यो, चार घन्टा चाहिँ उठेर प्रशिक्षण दिन सक्नुहुन्थ्यो, 4 घन्टा चाहिँ बसेर प्रशिक्षण दिन सक्नुहुन्थ्यो, त्यस्तो एउटा प्रतिभाको धनी। उहाँले प्रशिक्षण दिएको त्यो बेलाको कम्युनिस्ट पार्टीको विचार, कम्युनिस्ट पार्टीको धारणा, मार्क्सवादको व्याख्या त्यो सुन्ने मान्छेहरूलाई थाहा होला त्यतिखेर, त्यो ठाउँमा एउटा सियो खसेको पछि थाहा पाइन्, सबै स्तब्ध भएर मदन भण्डारीका विचारहरू त्यसरी सुन्थे। उहाँले विश्व कम्युनिस्ट आन्दोलनको बारेमा व्याख्या गर्नुहुन्थ्यो, मार्क्सवादको बारेमा व्याख्या गर्नुहुन्थ्यो, नेपालको परिवेशमा नेपालको विशिष्ट सचाइमा कस्तो विचार उपयुक्त हुन्छ हामीले त्यो विचारलाई केलाउनु पर्छ भन्ने विचार पनि यसरी दिन सक्नुहुन्थ्यो विभिन्न विचार। उहाँ अत्यन्तै ठुलो विद्वान, मार्क्सवादको विद्वान पनि हो र साहित्यकार पनि हो, साहित्य दर्शन साहित्यमा चाहिँ उहाँले चाहिँ विभिन्न नामबाट चाहिँ पत्र पत्रिकाहरूमा लेख कविता पुस्तकहरू पनि लेख्नु भएको छ होइन। यस्तो महान विचारक चिन्तक आउनुभयो त्यसपछि कम्युनिस्ट पार्टीले, उहाँको विचार बोकेको हुनाले 51 सालमा कम्युनिस्ट पार्टीले नेपालमा पहिलो सरकार बनायो, उहाँको विचार नबोकेको भए त 51 सालको नेपालको कम्युनिस्ट मनमोहन अधिकारी भएको पहिलो कम्युनिस्ट पार्टीको सरकार बन्ने थिएन। त्यो पुष्पलालको विचारको निर्देशितमा त्यो मनमोहनको सरकार बनेको थियो र त्यो सरकारले केही राम्रा काम गर्यो,
पुष्पलालकी मदन भण्डारी
मदन भण्डारी मदन भण्डारीका विचार मदन भण्डारीका विचार चाहिँ त्यो 51 सालको सरकारले बोकेको थियो त्यतिखेर नेपालको सन्दर्भमा सार्वभौमक र विशिष्ट सचाई कसरी प्रयोग गर्ने भन्ने कुरा बोकेको थियो र त्यो त्यहाँ गएर सर्वश्रेष्ठ हुने काम चाहिँ त्यो सरकारले गर्यो हेर्नुहोस् त्यो सरकारले सर्वश्रेष्ठ हुने काम थोरै काम गरेको हुनाले पनि नेपाली जनता मनमा चाहिँ मनमनको सरकार र त्यो मनमनको 9 महिने सरकारलाई नेपाली जनताले के भन्यो भने यो नेपालको स्वर्णै हो रामको शासन जस्तै मनमोहनले नेपालमा शासन गर्नुभयो एउटा चरो पनि मरेन 9 महिने कालमा कुनै आन्दोलन पनि भएन जनताको लहर विकास निर्माणमा यति उठो देशव्यापी रूपमा करोडौँ मान्छेहरू काममा खटिए बाटा बनिए स्कुल बनिए हस्पिटल बनिए सारा चाहिँ भयो अब वृद्ध अशक्तहरूलाई चाहिँ उहाँले चाहिँ सामाजिक सुरक्षा भत्ता भनेर दिनुभयो त्यसले झन् महान काम गर्यो अशक्त मान्छेहरूले खाए राज्यले त खुवाउने पिउने राज्यको कर्तव्य थियो त्योसम्म पुरा गर्ने अठोट गरेर लागे अझ 9 सखा कार्यक्रम प्रयोग गरेर 1-2 वर्ष सरकार चलाउन पाएको भए त नेपाल के हुन्थ्यो त्यसको त व्याख्या गर्न सक्थेन त्यो अवस्थामा पुर्याउनु हुन्थ्यो उहाँले मनमोहन अधिकारीको नेतृत्वको सरकारले र त्यो विचार चाहिँ मदन भण्डारीको विचार थियो र मदन भण्डारीको विचारलाई ठोस रूपमा लागू गरेको हुनाले यो चाहिँ सरकार त्यसरी चाहिँ रनिङ गरेको थियो र जनताको नजरमा मनमोहनको सरकार भन्ने चाहिँ भित्र हृदयदेखि नै खुलेको थियो लागेको थियो जनताले विश्वास लागेको थियो र त्यहीको परिधिभित्र रहेर अहिले एमाले चलिरहेको छ त्यसलाई चाहिँ मजबुत गर्न लागिरहेको छ तर परिस्थिति फरक छ अहिले अलिकति परिस्थिति फरक छ किन फरक छ मदन भण्डारीका विचारहरू लागू गर्ने कुरा पनि सबै मान्छे त्यसरी लागेनन् अनि कसैलाई चाहिँ दिइरहनु पर्ने खाइरहनु पर्ने पाएन भने चाहिँ उछिटिएर अर्कोतिर जाने त्यो प्रवृत्ति जुन छ मदन भण्डारीका विचारलाई गहनसँग अध्ययन गर्न सकेनन् मदन भण्डारीका विचारलाई लिन सकेनन् त्यसकारण यस्ता अपभ्रंशहरू पार्टीभित्र आएका छन् हो यसलाई सुधारेर जानुपर्छ मदन भण्डारीका विचारलाई स्थापित गर्नुपर्छ र त्यसपछि चाहिँ नि नेपालमा कम्युनिस्ट पार्टीको नेतृत्व गर्दै केपी ओली सरकारमा जानु केपी ओली सरकारमा गएपछि पहिलो सरकारमा गएको बेला उहाँले चाहिँ नि भारतीय चाहिँ नाकाबन्दीको डटेर सामना गर्नु एकदम भारतले कैयौँ वर्षदेखि म बनाइन्छु भनेको हुलाकी राजमार्ग बनाइदिएन 20-30 वर्ष भएको थियो त्यो बाटो पनि उहाँले चाहिँ निर्माण गर्ने पैसा देशको बजेट 6 अरब कि कति हालेर छुट्याइदिनु हो त्यसलाई अब यी काम गर्दै जानुभयो केपी ओलीसँग भारत अलिक असन्तुष्ट हुँदै गयो त्यसपछि चिनसँग चाहिँ व्यापार सम्झौता गर्नुभयो व्यापार पार्वन सम्झौता चिनसँग गरेपछि झन् भारत चाहिँ अब अलिकति चाहिँ अब भारतमुखी मात्रै थियौँ हामी व्यापार सम्झौता चाहिँ चिनसँग त्यस्तो थिएन हाम्रो 5-6 ठाउँबाट चिनसँग चाहिँ व्यापार सम्झौता गरेपछि
मैले यहाँलाई अलिकति ध्यानकर्षण गर्नु खोजेँ जस्तो नेपाली कम्युनिस्ट आन्दोलनका 3 महारथीहरूको सन्दर्भमा हामी कुरा गरिरहेका छौँ त्यसमा पनि पुष्पलाल र मदन भण्डारीको आयो खास गरी केपी ओली यो वैचारिक कुराहरूमा केपी ओलीको अहिलेको
होइन ठिक छ वैचारिक कुरामा चाहिँ केपी ओलीले मदन भण्डारीका विचारलाई स्थापित गर्ने काम गर्नु निरन्तर लाग्नु अरू चाहिँ जस्तो त्यहाँ जियान खनाल हुनुहुन्थ्यो माधव नेपाल हुनुहुन्थ्यो जियान खनाल त अब यो चाहिँ उहाँले त भनेकै हो यो चाहिँ दक्ष प्रजापतिको टाउको हो यो विचार भनेर पहिले पनि भनेकै थियो महाधिवेशनको बेला पनि तर पास भएपछि उहाँ चाहिँ लाग्नुभयो मदन माधव नेपालले यो विचारलाई कुनै प्राथमिकता दिनुभएको थिएन यो के आयो पास भयो भने भइगयो भएन भने देखा जाएगा भन्ने उहाँ चाहिँ यस्तो लाछीपनको मान्छे हुनुहुन्थ्यो क्या लाछी विचार उहाँले चाहिँ त्यसरी प्रश्नसँग केही कुरा गर्न सक्नुहुन्न थियो म चाहिँ यस्तो गर्छु भन्नुहुन्थ्यो तर त्यो थिएन मदन भण्डारीका विचारप्रति पूर्ण समर्पित हुनुहुन्थ्यो केपी ओलीले देशव्यापी रूप जनताको बौद्धले जनताको व्याख्या गर्दै त्यसलाई बचाउँदै त्यसलाई सुधार गर्दै अगाडि लाने कुरोमा अहम भूमिका निर्वाह गर्नु पार्टी कार्यकर्ताहरूको बिचमा पनि मदन भण्डारीका विचार पुर्याउने कुरामा केपी ओलीको नै प्रमुख भूमिका छ माओवादी जनयुद्धका बेला तिमीहरू हतियार बिसाऊ यो हतियारले केही हुँदैन जनताको बौद्धले जनवादको बाटो गयो भने मुलुकमा चाहिँ हामी पनि कम्युनिस्टहरूको पनि सत्तामा पुग्न सकिन्छ जनतालाई साथ लिएर भनेर केपी ओलीले चाहिँ अझ जनताको बिचमा मदन भण्डारीका विचारहरूलाई व्याख्या गर्नुभयो निर्देशित गर्नुभयो तिनै विचारद्वारा हाम्रो पार्टी चाहिँ अगाडि बढ्यो लाग्यो र यो 3 नेता पुष्पलाल
एउटा कुरा चाहिँ भन्न सकियो जस्तो 74 सालको निर्वाचनमा पनि केपी ओलीले जुन जसरी चाहिँ जनताको बौद्धले जनवादको व्याख्या गर्दै निर्वाचनमा होमियो नेकपा एमाले सबैभन्दा ठुलो पार्टी पनि भयो बहुमत 121 सिट पनि ल्यायो त्यो हिसाबले हेर्दाखेरि चाहिँ जनताले पनि जनताको बौद्धले जनवादलाई अनुमोदन गरे भन्छ नि
गरेकै हो त जनताले नगरे होइन जनताको बौद्धले जनवाद जरुर अनुमोदन गरे जनताले नेपाल पूर्वदेखि मेचीदेखि महाकालीसम्म उता चाहिँ माथि हिमालदेखि तराईसम्मका जनताले अनुमोदन गरेकै हो हामीले चाहिँ त्यही विचार थियो र त्यो 121 सिट प्राप्त गऱ्यौँ हामी त्यो अर्को विचार भए गर्न सक्दैनथ्यौँ मदन भण्डारीका विचारहरू स्थापित गर्ने काममा केपी ओलीको प्रमुख भूमिका भएको हुनाले त्यही विचार पार्टीभित्र पनि त्यही विचारलाई चाहिँ त्यो अरू जनताको जनवाद सनवाद होइन, मदन भण्डारीको जनताको बहुदलीय जनवाद नै पार्टीको चाहिँ वैचारिक विचार भएको हुनाले त्यो जनताले साथ दिएका थिए र हामी चाहिँ सरकारमा गयौँ, सरकार बनायौँ र केपी ओलीको त्यसमा साह्रै ठुलो महत्त्वपूर्ण योगदान छ, भूमिका पनि छ उहाँको।
भनेपछि तीन महारथीहरू भनेको ठिकै रहेछ,
ठिकै छ, तीन महारथी पुष्पलाल, मदन भण्डारी, अब अझ चार बनाउनु पर्ने जस्तो लाग्छ मलाई। मनमोहन, मनमोहनका विचारहरू पनि उत्कृष्ट छन्। मनमोहन चाहिँ कहिल्यै पनि प्रतिक्रियावादीहरूसँग सम्झौता गर्न सक्दैन थिए मनमोहन। कम्युनिस्टहरूसँग लोयल हुन्थे, कम्युनिस्टहरूलाई एकता गरौँ हामी चाहिँ नबाजौँ यो कुरोमा अत्यन्त लोयल र मार्क्सवादको व्याख्याता पनि हो कमरेड मनमोहन। र कमरेड मनमोहनको व्यवहारले नेपालमा के देखायो भने मनमोहन जस्तो प्रधानमन्त्री चाहिँ हुन चाहिँ नेपालमा धेरै गाह्रो छ भनेर उहाँले गरेका कामहरूले देखाइदियो नि त अहिले हामीलाई। त्यस कारण यी चार महारथी कम्युनिस्ट पार्टीका चार महारथी मध्ये पछिल्लो महारथी केपी ओली जीवित हुनुहुन्छ, सरकारमा हुनुहुन्छ, उहाँले चाहिँ अब चिनसँग सम्झौता गर्नुभयो।
अब म उहाँकोमा यो विषयमा फेरि छलफल गर्छु। अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ। हामीसँग कुराकानी गर्न मदन भण्डारी फाउन्डेसन झापाका अध्यक्ष हरिचरण शिवाकोटी हुनुहुन्छ। हरिचर, जस्तो नेकपा एमाले र त्यसमा पनि केपी ओली विरुद्धको यत्रो ठुलो चाहिँ प्रहार के भूराजनीति कारणले हो?
भूराजनीति कारणले पनि सामान्य त हो, तर यसमा के छ भने पहिलो संविधान सभामा केपी ओली हार्नुभयो, संविधान सभा गयो, त्यसको अवधि सकियो, संविधान बनेन। दोस्रो संविधान सभामा जब उहाँले विजय प्राप्त गर्नुभयो, संविधान बन्यो, लागू गर्न चाहिँ भारतले नदिने प्रयत्न ठुलो गर्यो संविधान घोषणा गर्न, संविधान तयार भइसकेपछि घोषणा गर्न। यहाँको मधेसवादी दलहरूको पनि आन्दोलन, अनेकका के अरे चाहिँ विखण्डनवादीहरूका पनि आन्दोलन, अनेक आन्दोलन र भारतीय पक्ष पनि त्यो संविधानमा सहमत नगर्ने भइसकेपछि त्यो संविधान लाई चाहिँ नि के गर्नु भन्नुपर्छ, संविधान चाहिँ नि तपाईँले भने
होइन
घोषणा, संविधान घोषणा गर्न, घोषणा तीन दिन सार्न खोजेको थियो। तर केपी ओलीले के भन्नु त्यसमा भने राष्ट्रपति ल्याएर संविधान घोषणा गर्नुपर्ने थियो, राष्ट्रपतिलाई भन्नुभयो हामी संसद बसेर संसदले दोस्रो राष्ट्रपति बनाएर संविधान चाहिँ घोषणा गर्छौँ नेपालको, कि तपाईँ आउनुहोस् कि आएर संविधान घोषणा गर्नुहोस्, होइन भने हामी संसद बसेर अर्को राष्ट्रपति बनाएर हामी संविधान घोषणा गर्छौँ भनेर नेपालका केही राजनेताहरूले भनेको हुनाले बाध्य भएर रामवरण यादव आएर संविधान घोषणा गरेको हो। यसमा भारत सुरुदेखि नै विपक्षमा थियो, उसको के छ अब त्यसमा चाहिँ, अब नेपाली जनताले बनाउने संविधानमा उसको के टाउको दुखाई? वास्तवमा नेपाली जनताको संविधान, नेपाली जनताका प्रतिनिधिले बनाएको संविधान, त्यो त संविधान भनेको यस्तो कुरा हो, त्यो कहिल्यै परिमार्जित हुँदै नजाने त होइन नि, समय परिस्थिति अनुसार त्यो संशोधन हुँदै जान्छ, त्यो कुरो त संविधानमै व्याख्या गरेका छ, उल्लेख गरेका छ। यहाँबाट भारत अलिकति असन्तुष्ट, अर्को कुरा चिनसँग सम्झौता गरेको कारणले फरक असन्तुष्टको विचार आयो, व्यापार पार्वन सम्झौता गरेको कारणले। अर्को कुरा, संसदका सबै पार्टीहरूलाई एक बनाएर लिपुलेख र लिम्पिया धुराको नक्सा चाहिँ नक्सा पास गरेको, यो कुराले तिनवटा कुराले गर्दा भारत चाहिँ केपी ओलीसँग चाहिँ अलिकति रुष्ट भयो, तर पनि कूटनीतिक रूपमा त्यसको समाधान गर्दै जानुभएको छ।
अहिले अरू कुरा पनि थपिएका छन् नि, जस्तो पेट्रोलियम पदार्थको उत्खनन, फलाम खानीको कुरा र यही मे कोशी प्रदेशमा बन्न लागेको, 22 बिघामा बन्न लागेको औद्योगिक
भारतले त के गर्यो भने नेपालमा चाहिँ पेट्रोलियम पदार्थ उत्खनन गर्ने चाहिँ औजारै ल्याउनु दिएन हामीलाई। पहिल्यै पेट्रोलियम पदार्थ उत्खनन गर्न यहाँ चाहिँ सबैतिर सर्वे भयो, के भयो, खने हेरे सबै पेट्रोल कता कता यहीँ काने पोखरीमा पनि पेट्रोल छ भनेको थियो, तर त्यो ठुलो औजार चाहिँदो रहेछ, तर भारतले बाटै दिएन, यो औजार मेरो बाटोबाट हिँड्दैन भनेर नेपालमा ल्याउनै दिएन। पछि चिनबाट कसो कसो गरेर ल्याएर चाहिँ त्यो खानीहरू उत्खनन गरेका छ, फलाम खाने, पेट्रोल खाने उत्खनन गरेका छ, र त्यहाँबाट पनि भारत चाहिँ अब अलिकति नेपालले फलाम खाने, पेट्रोल खाने उत्पादन गर्ने, अरू चाहिँ खानीहरू पत्ता लगाउँदै जाने, यस्ता कुराहरू भयो भने त हामी त चाहिँ अलिक कमजोर हुन्छौँ कि भनेर भारतीयहरूको चाहिँ एउटा धारणा बनाएको छ, र केपीओलीलाई हेर्ने दृष्टिकोणमा चाहिँ अलिकति फरक धारणा बनाउँछ उसले यी तीन चारवटा कुराको कारणले। र औद्योगिक पार्क, ठुल्ठुला उद्योगहरू त्यहाँ राखिदियो भने त भारतलाई पनि समस्या हुन्छ कि हामीलाई समस्या हुन्छ, मार्केटिङ भारतमै हुने हो, त्यहीँबाट जाने हो, नेपाली मजदुरहरू सस्तैमा काम हुन्छ त्यहाँ, अन्त विश्वको बजारको तुलनामा त यहाँ सस्तै काम हुन्छ, यहाँ बनाएको सामानहरू सस्तैमा उत्पादन हुन्छन्, ती चाहिँ भारतीय बजारतिर जान्छन् भनेर उसलाई त्यो पनि एउटा छटपटी भइरहेको छ नेपाल नेपालमा उद्योग नखोलुन्, बाटो नबनाउन्, व्यापार पार्वन मसँगदेखि अरूसँग नगरून्, लिम्पिया धुरा चाहिँ त्यो 18 सालमा चाहिँ सेना राख्न दिएको जग्गा मैले कब्जा गर्नुपर्छ, त्यो नेपालको नक्सामा नहुनुपर्ने भन्ने चाहिँ भारतको यी अवधारणा गलत अवधारणाका विरुद्ध निरन्तर केपीओली लड्नु भएको छ र नेपाली जनताले पनि साथ दिएका छन्। र अहिले केपीओलीको विरुद्धमा जुन एउटा माहौल बनेको छ नि, यो माहौल त भारतमा ट्रेनिङ दिएका पत्रकारहरू छन्, अमेरिकामा ट्रेनिङ दिएका पत्रकारहरू छन्, तिरको तलब खान्छन्, सिआइएको तलब खान्छन्, र यहाँ चाहिँ उच्च ब्युरोक्रेसी छोडेका मान्छेहरू छन्, र अरू अहिले चाहिँ केही नयाँ मान्छेहरू जसले राजतन्त्रको बारेमा क बुझेको छैन, त्यस्ता मान्छेहरू राजतन्त्रले हिजो शासन गर्दा के गरेको थियो, कसो गरेको थियो, मान्छेहरूलाई के गर्थ्यो, यस्तो कुरा नबुझेका केही मान्छेहरू केपीओलीको विरुद्धमा लागेकै हुन्। तर हाम्रो कम्युनिस्ट पार्टीका मान्छे त्यसरी लागेका छैन, विपक्ष त लाग्ने नै हेर्नुहोस्, विपक्षहरूको जहिले पनि काम त्यही हो। अब केही हामीले पनि गल्ती गरेका छौँ, राप्रपाका केही मान्छेहरूलाई कतै कतै चुनाव जिताउने काम पनि गर्यौँ, त्यो हाम्रो चाहिँ मलाई त लाग्छ हामीले गल्ती नै गरेको होला सायद, त्यो त्यसको परिणाम चाहिँ बिस्तारै हामीले भोग्नुपर्ने पनि हुनसक्छ, यी कमजोरीहरू हामीबाट पनि भएका हुन सक्छन्। यस्ता कुराहरूलाई सुधार्दै केपीओलीको सरकार अगाडि बढेको छ र अहिले चाहिँ अब काम राम्रै काम गरिरहेको छ। हेर्नुहोस्, यो 74 अहिलेसम्ममा बनेका बाटाघाटा, पुल, कलभर्ट, स्कुल, अस्पताल, पर्यटक क्षेत्र सबै कुरा हेर्दाखेरि के विकास भएको छैन, केही भएको छैन भनेर मान्छेहरू भन्छन्। तर सबै मलाई लाग्छ सबै कुरा भएको, बिजुली, पानी, या संचारका साधनहरू, यातायात, सबै कुरा, औषधि उपचार, स्कुल, एयरपोर्टहरू सबै त तयार भएको छ नि, केमा कमी छ? हुँदैछ, विकासका चरणहरू हामीले देखेको झापामा पेन्ट काँधमा बोकेर सबैतिर हिँड्नु पर्थ्यो, हिउँदा पनि हेर्नुहोस्, बर्सातको कुरै नगर्नुहोस्, हिउँदा पनि पेन्ट काँधा हालेर सबैतिर हिँड्नु पर्थ्यो, जताततै चाहिँ खोलामा काहीँ पुल थिएन, कलभर्ट थिएन, केही थिएन, हेर्दा हेर्दै हामीले हेर्दा हेर्दै यो मुलुक त वास्तवमा स्वर्ग जस्तो भएको छ। म यता धनकुटाबाट गएर 13 ताप्लेजुङ पिच घुमेर आउन सक्छु अहिले, कहीँ पनि पश्चिमतिर पनि त्यस्तै छ, जता गए पनि बाटाघाटा बनेका छन्। यहाँ चाहिँ हामीसँग चाहिँ एउटा नगरमा चाहिँ 100 बेडको चाहिँ हस्पिटल बन्दैछ, यी नराम्रा काम गरे हुन् र जनताको पक्षमा छैन। अनि त्यो हामी चाहिँ लाई दिया छ नि औषधि, के भन्छ त्यसलाई, बिमा, हेर्नुहोस्, बिमाको औषधि सबै मानिसहरूलाई दिया छ, सरकारले दिया छ, पुर्याएको छ। अब यस्ता कुराहरू चाहिँ को व्याख्या होइन, केपीओले चाहिँ कुलमा हटायो, एउटा कर्मचारी मुला कर्मचारी नै हो त, सरकारको नीति टेर्दैन, सरकारलाई टेर्दैन, नीति मान्दैन, नीतिको विरुद्धमा जान्छ, प्रचण्ड हुँदा उसले लाइन काट्दैन, केपीओले आउने बित्तिकै उद्योगको लाइन काटिहाल्छ, के हो त्यसको मकसद? प्रचण्ड प्रधानमन्त्री हुँदा 22 अरब घाटा भएको ऊ हेरिरहन्छ, केपीओले आउने बित्तिकै गरेर लाइन काट्छ, यस्तो पनि हुन्छ एउटा कर्मचारीको तरिका? अनि त्यही कर्मचारीको पक्षमा कुलमान त बिजुलीको चाहिँ आफै बल्छ, घर घरमा गर भनेर मान्छेहरू भन्छ, यस्ता गलत प्रवृत्तिका मान्छेहरू जो छ यिनै गलत प्रवृत्तिका मान्छेहरूले केपीओलीको विरोध गर्छन्। तर केपीओली एउटा देशभक्त नेपाली हो, सर्वहारा वर्गबाट उठेको एउटा नेता हो, त्यही सर्वहारा वर्गबाट उठेको हुनाले यहाँका सामन्तहरू, दलालहरू, नोकरसाहहरू सबैलाई चाहिँ उसको विरुद्धमा चाहिँ लागेर कसरी यसलाई परास्त गरौँ भनेर हेरिरहेका छन्। तर नेपाली जनताले केपीओलीलाई सधैँभरि साथ दिन्छ, केपीओलीलाई परास्त गर्न कसैले मान्दैन, जनता मान्दैन, जनता केपीओलीकै फर्ममा चाहिँ निरन्तर लागिरहन्छन् भन्ने मैले विश्वास लिएको छु। र यी चार नेपालका प्रतिभा कम्युनिस्ट आन्दोलनका प्रतिभाहरूको बारेमा मैले अहिले यति नै व्याख्या गर्छु। अन्तिममा वास्तवमा मदन भण्डारीका विचारहरूलाई स्कुल कलेजहरूमा सम्म चाहिँ सम्प्रेषण गर्ने चाहिँ सरकारले चाहिँ अब गर्नुपर्छ, एउटा चाहिँ पाठ्य पुस्तकमै राखेर भए पनि मदन भण्डारीका विचारहरू, बिपीका विचारहरूलाई लानु पर्यो नि जनताका बीचमा, स्कुल कलेजहरूमा लानु पर्यो, जनताको बहुदलीय जनवादलाई लानु पर्यो, बिपी कोइरालाका विचारहरूलाई लानु पर्यो, प्रजातान्त्रिक समाजवाद भनेको के हो त्यहाँ पनि बिपीले पनि व्याख्या गरेका छ, जनताको बहुदलीय जनवादका 14 विशेषताहरू के हुन्, ती विशेषताहरूले के गर्छन्, यी कुराहरू त चाहिँ आम जनतामा लानु पर्यो, स्कुलहरूमा पाठ्य पुस्तक बनाएर लागू गर्नुपर्छ, मेरो चाहिँ यही धारणा छ र म यही कुरा राख्छु अहिले।
हस्, यहाँले महत्त्वपूर्ण समय दिनुभयो, म रेडियो भिजनको तर्फबाट यहाँलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
ल, धन्यवाद यहाँहरूलाई, पत्रकार साथीहरूलाई धेरै धेरै धन्यवाद, रेडियो भिजनलाई धेरै धन्यवाद।
आज हामीले रेडियो भिजन 91.6 MHz कार्यक्रम सरोकारमा मदन भण्डारी फाउन्डेसन झापाका अध्यक्ष हरिचरण शिवाकोटीसँग कुराकानी गऱ्यौँ। वास्तवमै उहाँ पुरानो कम्युनिस्ट योद्धा पनि हुनुहुन्छ र नेपाल कम्युनिस्ट पार्टीले स्थापना दिवसको अवसरमा कम्युनिस्ट योद्धा भनेर सम्मान पनि गरेको छ। नेपालभरिबाट 7 योद्धाहरूलाई सम्मान गर्ने क्रममा उहाँ पनि एकजना पर्नुभएको छ। उहाँले अहिले जनताको बहुदलीय जनवाद, मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद चाहिँ नेपालको माटोमा, नेपाली परिवेशमा यो नयाँ मार्क्सवाद हो भनेर भन्नुभएको छ। कुराकानीसँगै कार्यक्रम सरकारको निर्धारित समय सकिएको छ। कार्यक्रम बारे केही सल्लाह सुझाव भए हाम्रो स्टुडियोको फोन नम्बर 023-535-513 र 535-514 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो भिजनको सबै कार्यक्रमहरू अनलाइनबाट पनि सुन्न सकिनेछ। www.radiovision.com.np बाट हाम्रा सबै कार्यक्रमहरू सुन्न सक्नुहुनेछ।